नमस्कार, अन्तर संवादबाट म प्रवीण पोखरेल। झण्डै दुई तिहाईको नजिकको सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रम हिजो सार्वजनिक गरेको छ। सरकारले मुलुकको राजनीतिक स्थिरता र रूपान्तरणकारी सुधारको ऐतिहासिक अवसरका रूपमा यसलाई व्याख्या गर्दै संविधान संशोधन, सुशासन र डिजिटल प्रशासनलाई प्राथमिकताको सूचीमा राखेको छ। आर्थिक सुधार र रोजगारी प्रवर्धन पनि सरकारी नीति स्पष्ट देखिएको छ। सँगै शासकीय सुधारदेखि पूर्वाधारसम्मलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ। आर्थिक कारोबारलाई डिजिटल प्लेटफर्ममा आबद्ध गरी नगदरहित पारदर्शी र राजस्व चुहावट अर्थतन्त्रको औपचारिकीकरण गरिने, करको संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाउने, स्वैच्छिक कर अनुपालन, प्रविधि मैत्री राजस्व प्रशासन र शीघ्र कर विवाद समाधान प्रणाली मार्फत राजस्व प्रणालीलाई उद्यम मैत्री बनाइने उल्लेख गरिएको छ। राजनीतिक दल तथा गतिविधिमा संलग्न भएमा भविष्यमा समेत सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त कर्मचारीलाई बर्खास्त गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। कुलिङ पीरियड र स्वार्थको द्वन्द नियन्त्रण सम्बन्धी व्यवस्था गरिनेछ। निजामती सेवामा नैतिक परीक्षण संयन्त्र राख्ने, निजामती सेवा बोर्ड गठन गर्ने, उच्च पदस्थ पदाधिकारीको सम्पत्ति विवरण वार्षिक रूपमा सार्वजनिक गर्ने, कमजोर कार्य सम्पादन स्तर भएका कर्मचारीलाई नकारात्मक सूचीमा राखिने लगायतका बुदा प्रशासनसँग सम्बन्धित भएर नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरिने, ग्रामीण तहसम्म विशेषज्ञ डाक्टर सेवा उपलब्ध गराउने, क्यान्सर लगायत नसर्ने रोग नियन्त्रणका लागि उपचारभन्दा रोकथाम, जनचेतना, नियमित परीक्षण र जीवनशैलीमा आधारित रणनीति कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। नीति तथा कार्यक्रममा शिक्षातर्फ पनि विषयहरू समावेश गरिएका छन्। 10,000 विद्यालयलाई एआईसँग जोड्ने छ नीति तथा कार्यक्रममा। छात्रवृत्ति विद्यार्थीको बैंक खातामा पठाउने, सँगै विद्यालय तहको शिक्षा प्रविधिमय बनाउने, प्रविधि मैत्री बनाउने, उच्च शिक्षालाई श्रम बजारसँग जोडिने लगायतका शिक्षासँग जोडिएका बुदाहरू नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। सरकारको नीति तथा कार्यक्रम आइरहँदा विपक्षी दलहरूले टिप्पणी गरेका छन्। सत्ता पक्षका दलहरूले यसको समर्थन गरेका छन्। यसले चाहिँ एउटा नयाँ रूपान्तरण नेपाललाई दिन सक्ने नीति तथा कार्यक्रमले भन्ने अभिव्यक्ति दिएका छन्। नीति तथा कार्यक्रम 100 बुदामै छ। हामीले गरेका बाचाहरू सम्बोधन गर्न खोजिएको छ। यसैका आधारमा सिद्धान्त र प्राथमिकता तथा बजेट तय हुनेछ। जनताको सपना पूरा गर्ने खालको विषय छ। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले प्रतिक्रिया दिनुभएको छ। नीति तथा कार्यक्रम परम्परागत रहेको नेपाली कंग्रेसले जनाएको छ। कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले ठूलो परिवर्तनलाई पक्रन नसकेको, कहीँ कहीँ रंगरोगन गरिएको, तर यो कति प्रभावकारी तरिकाले कार्यान्वयन हुन्छ भन्ने बजेटपछि मात्रै थाहा हुने कंग्रेसले प्रतिक्रिया दिएको छ। त्यस्तै नेकपा एमाले यो नीति कार्यक्रमले देशको समग्र रूपान्तरणको सपना पूरा गर्न नसक्ने प्रतिक्रिया दिएको छ, किनभने स्रोतबारे यकिन गर्न सकेको छैन अनि विकास पूर्वाधारहरूमा लगानी कसरी सम्भव हुन्छ। एमाले नेता एमालेका सांसद गुरु बरालले प्रतिक्रिया दिनुभएको छ। सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरिरहँदा विद्यालय माध्यमिक शिक्षा परीक्षाको नतिजा पनि हिजो साँझ प्रकाशित भएको छ। यसी नतिजा विगतको वर्षभन्दा यसपालि सुधार देखिएको छ नतिजामा, र यसपालिको परीक्षामा 65.98% विद्यार्थीले ग्रेडेड हुन सफल भएका छन्। विद्यार्थीहरू ग्रेडेड भएका छन्। विगतको भन्दा नतिजामा हेर्ने हो भने 5% सुधार भएको देखिएको छ। गत वर्ष 61.81% ग्रेडेड भएका थिए। र यसरी परीक्षाको नतिजा हेर्दा विस्तारै सुधार भएको छ, र विगतको तुलना गर्ने हो भने यसपालि परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गरिएको थियो र परीक्षा सम्पन्न भएको 30 दिनमा नै परीक्षा फल प्रकाशित भएको छ। एक हिसाबमा सरकारले यो परीक्षा फल प्रकाशनमा चाहिँ सुधार गरेको छ। सरकारले परीक्षा भएदेखि नै तत्काल चाँडोभन्दा चाँडो एसीईको परीक्षाको नतिजा प्रकाशन गर्न परीक्षा बोर्डलाई दिएको निर्देशन अनुसार परीक्षा बोर्डले 30 दिनमै परीक्षाफल प्रकाशित गरेको हो। आज हामी विशेष गरी हिजो सार्वजनिक भएको एसीईको नतिजा, यसले दिने संकेत, र हिजो राष्ट्रपतिले संसदमा प्रस्तुत गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र यसमा शिक्षा क्षेत्रमा समावेश भएका विषयहरूमा कुराकानी गर्छौं। हामीसँग हुनुहुन्छ शिक्षाविद विद्यानाथ कोइराला। कोइराला सर,
हजुर
नमस्कार, स्वागत छ यहाँलाई।
धन्यवाद।
अब शुरूमा एसीको नतिजाबाटै कुराकानीको शुरूआत गरौं, त्यसपछि हामी सरकारको नीति तथा कार्यक्रममा आउला। अब यसपालि सुधारको संकेत देखियो, 5% विगतको भन्दा 5% विद्यार्थीहरू चाहिँ ग्रेडेड चाहिँ बढ़ी देखिएको छ। अब यसपालि मैले अघि नै उल्लेख गरे, केही सुधारका प्रयासहरू भएका छन्। परीक्षाफल चाँडै निकालिएको छ, प्रश्नपत्र परीक्षा केन्द्रमै त्यो उत्तर पुस्तिका परीक्षण भएको छ र 3 दिनमा नै उत्तर पुस्तिका परीक्षण गरेर पठाउनु पर्ने ठाउँमा पठाइएको छ। अब यहाँले कसरी हेर्नु भएको छ यो नतिजा, एसीको नतिजा?
मैले एउटा कसरी बुझ्छु भनेर भनेदेखि नि, परीक्षा छिटो गर्ने किसिमको जुन तरिका हो, नतिजा छिटो निकाल्ने, साह्रै राम्रो कुरो हो। त्यो शिक्षकले नै गर्न सक्ने किसिमको कुरो कहाँ, त्यही केन्द्रमा नै त्यही मान्छेहरू बोलाएर गर्ने किसिमको जुन प्रक्रिया अप्नाइदियो, त्यो राम्रो पक्ष छ। अब पास गर्ने प्रतिशत 65% जति केटाकेटीहरू पास भए भनेर भन्नुको माने, बाँकी रहेका केटाकेटीहरूलाई के गर्ने? अब यो चाहिँ नि विचारणीय विषयवस्तु छ। हुन त सरकारले असार 1 गते जाँच लिने भनेर चाहिँ भन्यो। अब त्यो जाँच लिन कतिजना आउलान्, कतिजना पास होलान्, पास भए भने के गर्ने भन्ने किसिमको अवस्था भयो। अब त्यसो भनेपछि अर्को अप्ठ्यारो आइलाग्यो, किनभने यो अहिले पास गरेका त वैशाखमै छन्, जेठ 1 महिनाभरि उनले के गर्ने? असारमा जाँच हुने मान्छेको त रिजल्ट फेरि समय लाग्ला, त्यसरी तिनको दुईटाको पढाइलाई कसरी जोड्ने होला? किनभने हाम्रो 17 त पहिले त असारबाट साउनबाट 17 सुरु हुन्थ्यो, अब त्यसलाई लक्षित गरिन्थ्यो, अब के गर्ने भन्ने किसिमको अलमल भयो। यस्तो स्थितिमा चाहिँ हामी पुग्यौँ। तर शिक्षकहरूले गर्न सक्दा रहेछन् भन्ने एउटा सन्देश पनि भयो, त्यो हुन सक्ने रहेछ भन्ने किसिमको दृष्टिकोण पनि भयो।
भनेपछि अब विगतमा हेर्ने हो भने करिब 3 महिनासम्म लाग्ने गर्थ्यो नतिजा प्रकाशन गर्न, यसपालि अब 30 दिनमा नै प्रकाशन भएको हिसाबमा, जसरी सरकारले यसमा ध्यान दियो, परीक्षा बोर्डलाई चाहिँ निरन्तर झकझकायो, यसले गर्दा चाहिँ परीक्षा फल छोटो समयमा निकाल्न परीक्षा बोर्ड सफल भयो। अब यो यसले चाहिँ के देखाउँछ? अब हाम्रा अन्य परीक्षाहरूको नतिजा पनि यसरी चाँडै गर्न सकिने अवस्था देखिन्छ। अब कक्षा बाह्रकै कुरा गर्ने हो भने पनि त्यसलाई पनि अब सरकारले छिटो नै परीक्षाफल प्रकाशन गर्न तयारी गरेको होला। अब यो सन्दर्भमा चाहिँ परीक्षाफल छिटो चाहिँ नतिजा चाहिँ निकाल्ने सन्दर्भमा अनि यो एसीको जुन खालको यो पहिलो अभ्यास गरियो, अब यो अभ्यास चाहिँ अन्यत्र लागू गर्दा कस्तो असर पर्छ, कस्तो असर देखिन्छ?
वास्तवमा के हो भनेदेखि नि, शिक्षकले नै कापी जाँच्ने किसिमको व्यवस्था मिलाउने हो भने नतिजा प्रकाशनमा धेरै दिन लाग्दैन। अन्तर्राष्ट्रिय अभ्यास पनि यही हो, विश्वविद्यालयमा पनि त्यही किसिमको अभ्यास गर्छन्, त्यही शिक्षकले कापी जाँच्छ, त्यसैले पढाउँछ, त्यहीँ कापी जाँच्छ, तर न्यूनतम कुरा नपुगिकन उसले छोड्दैन। त्यो शिक्षकको नैतिकतामा विश्वास गर्नुपर्ने विषयवस्तु हो। हाम्रो निम्ति चाहिँ के भने, नैतिकताको खडेरी हुँदाखेरि हामीले चाहिँ अर्का प्रक्रियाहरू गर्नु पर्यो होस्, जस्तो कापीहरू जम्मै केन्द्रमा ल्याएर कापी जाँच्ने किन भन्दाखेरि त्यही नैतिकताको खडेरीले हो। नत्र अहिले चाहिँ अलिकति उधार हुने बित्तिकै त्यहीँ हुँदो रहेछ भनेर भन्ने किसिमको दृष्टिकोण बनिएको छ, भनेपछि त्यही केन्द्रमै हुँदो रहेछ भन्ने भयो। अब भोलि चाहिँ नि यो दृष्टिकोणबाट अगाडि लगियो भने शिक्षकले नै जाँच्न सक्छ र त्यही नतिजा गर्छ, तर अहिलेको सरकारको अर्को तागत के छ भनेदेखि प्रविधिमा जोड्दै गरिया छ। त्यो प्रविधिबाटै विद्यार्थीले मेरो क्षमता यति पुग्यो कि पुगेन, म एससी वा पिए वा एमएमा चाहिँ तयार हुने अवस्था भएँ कि भएन भनेर आफैले जाँचोस्, जाँचेपछि मात्रै जाँच दियोस्, आफूले जाँचेर म सक्षम छु भन्ने भएपछि दावी गरेपछि मात्रै जाँच दियोस्, त्यो प्रक्रियामा लगिदियो भनेदेखि त यो त जुनसुकै तहमा पनि लान सक्ने किसिमको प्रणाली चाहिँ बन्छ।
भनेपछि अब एउटा शिक्षकहरूले उच्च नैतिकता देखाएमा यो परीक्षाफलको यो संख्या हेर्दा पनि विगतको भन्दा 5% बढ़ी देखिएको छ। एक हिसाबमा कतै त्रुटि हुने हो कि, पहिलोचोटि यो अभ्यास हुँदैछ, यसले नतिजा प्रकाशनमा कुनै त्रुटि पो देखिने हो कि भन्ने जुन खालको अपेक्षा थियो त्यो चाहिँ भएन। शिक्षकहरूले चाहिँ आफ्नो भनौ न उच्च नैतिकता देखाएर उत्तर पुस्तिका परीक्षण गरेको देखियो होइन?
ठिक भन्नुभयो, किनभनेदेखि नि हामीलाई डर के थियो भने कोरोनाको बेलामा हत्तै एकचोटि जुन ढंगले आयो त्यो बेलाको चिन्तन चाहिँ अहिले पनि हाबी हुन्छ कि भन्ने एउटा डर थियो। त्यो परीक्षा नियन्त्रकको पनि शब्द त्यही थियो। अब अहिले त्यो स्थिति चाहिँ रहेन। त्यसो भने शिक्षकहरू क्षमतावान छन् अथवा त्यो क्षमतावान मान्छेहरूलाई छानेर दिन सक्ने किसिमको संस्कृति त्यही परीक्षा केन्द्रकै वरिपरिमा रहेछ। अब त्यहीं पनि शिक्षकहरू रहेछन् भनेर भन्ने किसिमको सन्देश चाहिँ गएको छ।
अब सँगै परीक्षामा नन ग्रेडेड विद्यार्थीहरूको संख्या पनि धेरै छ। अब उनीहरूले असारमा परीक्षा दिन पाउँछन्। 146,507 नन ग्रेडेड विद्यार्थीहरू छन्। अब उनीहरूका लागि यहाँले अघि उल्लेख गर्नुभयो, अब शैक्षिक सत्र पनि शुरू हुन्छ, तर यो अब असारमा परीक्षा भएपछि उनीहरू त्यो शैक्षिक सत्रमा त्यसपछि भर्ना हुन पाउँछ कि पाउँदैनन् भन्ने उनीहरूमा एउटा जिज्ञासा पनि छ। अब यो नन ग्रेडेड विद्यार्थीहरू यति संख्यामा आए, यसलाई चाहिँ कसरी हेर्ने?
यो हामी वर्षौंदेखि भनिरहेको विषयवस्तु हो। सरकारले त्यसलाई चासो लिने किसिमको स्थिति रहेन। मैले चाहिँ के देखिरहेको छु भनेदेखि नन ग्रेडेड केटाकेटीहरू पढी खाने हुन् कि गरी खाने हुन् भनेर भन्ने छुट्याउनु पर्यो। त्यसले पढी खानेको निम्ति बाटो यो हो, गरी खानेको निम्ति बाटो यो हो, गर्दै पढ्छु भनेर भन्नेको निम्ति बाटो यो हो भने तीनवटा बाटोहरू चाहिँ खोल्नुपर्ने किसिमको अवस्था आयो। तीनवटा बाटो खोल्ने भनेर भनेको के हो भने गरी खाने भनेको सिप सिक्ने हो। सिप सिक्ने भनेर भनेको दुईटा तरिकाहरू हुन्छन्। एउटा तरिका व्यावसायिक सिप हो, अर्को तरिका प्राविधिक सिपको। अब ती गरी खान पढी खान नसक्ने केटाकेटीहरूले व्यावसायिक सिप चाहिँ राम्रो सजिलै सिक्न सक्छन्। प्राविधिक सिपलाई चाहिँ अलिकति गाह्रो पर्न सक्छ, किनभने प्राविधिक सिप भनेको सैद्धान्तिक पनि हुन्छ, व्यावसायिक सिप भनेको प्रयोगात्मक मात्रै हुन्छ। अब त्यो प्रयोगात्मक सिप उनीहरूले गरेरै जान्नुपर्ने सिपहरू पनि कस्तो हुँदो रहेछ राम्रो पक्ष भनेदेखि प्रविधिबाट सिकायो भने आधुनिक प्रविधि अथवा चाहिँ मोबाइल ल्यापटप आदि इत्यादिबाट सिकाउने किसिमको प्रक्रिया अथवा चाहिँ फेसबुकबाट सिकाउने प्रक्रिया गरेर पनि व्यावसायिक सिप असाध्य सफल हुँदो रहेछ। अब सरकारले चाहिँ त्यो व्यावसायिक सिप दिने ग्यारेन्टी प्रविधि मार्फत बजार उनले उत्पादन गरेका वस्तु चाहिँ बजारको ग्यारेन्टी कुनै किसिमको हिसाबबाट र अहिले बजेटमा जसरी उल्लेख भएको छ त्यो स्टार्टअपको कुरा जुन स्टार्टअप फण्डको जुन चिन्तन छ त्यो चिन्तन चाहिँ पालिका पालिकामा राख्ने किसिमको बन्दोबस्त मिलाइदियो भने ती केटाकेटीहरूले पढी खान पनि बाटो पाउँछन्, गरी खान पनि बाटो पाउँछन्, र अर्को चाहिँ पढाइ भनेको गराई हो, गराई भनेको पढाइ हो, त्यो दुईटामा चाहिँ खालि सिद्धान्त र व्यवहारको फरक मात्रै हो। त्यो पनि एउटै कुराकानी हो। उसले चाहिँ व्यापार गर्ने सिप जान्यो भने अथवा कुनै कुराको उत्पादन गर्ने तरिका जान्यो भने त्यो उत्पादन गर्ने तरिकामा ज्ञान पनि छ सिप पनि छ भनेर भन्ने किसिमको तरिका गरिदिएर यसलाई समकक्ष भनेर भनिदियो भनेदेखि चाहिँ त्यसले पढी खानेबाट गरी खानेबाट पढी खानेमा पनि जान सक्ने परिस्थिति हुन्छ। मलाई चाहिँ यो बारेमा अब सचेत ढंगले सरकारले सोच्नुपर्छ भन्ने लाग्छ।
अब एक हिसाबमा भन्यो भने गराई र सिकाइले त्यहाँ नतिजा खोजेको हुन्छ, एक हिसाबमा नतिजामुखी नै आवश्यक देखिन्छ। तर अब हाम्रो परीक्षा प्रणाली, हाम्रो शिक्षा प्रणाली चाहिँ अलि भनौं न नतिजामुखी, पूरै नतिजामुखी हो कि व्यावहारिक भन्दा पनि जस्तो देखिएको छ। अब अहिलेको मात्र होइन, विगतदेखि नै अब एसी लगायतका परीक्षाहरूको नतिजाका आधारमा अब शिक्षक शिक्षण संस्थाहरूले यो नतिजालाई आधार मानेर उनीहरूले आफ्नो गौरव गरिरहेका हुन्छन्, विद्यार्थीहरू आकर्षित गरिरहेका हुन्छन्, अभिभावकहरू पनि त्यसतर्फ आफ्ना छोराछोरीहरूलाई पढाउन आकर्षित भइरहेको हामीले पाउने गरेका छौं। एक हिसाबमा भन्दा यो नतिजामुखी शिक्षा प्रणाली छ नि हाम्रो। अब यहाँले सिपसँग जोड्ने कुराहरू बारम्बार उठाउँदै आउनु भएको छ, सिपसँग जोड्ने कुरा र यो नतिजामुखी जुन खालको रिजल्ट अङ्कको जुन खालको अङ्कलाई हामीले प्राथमिकता दिँदै आएका छौं, अब यसले हामीलाई कहाँ पुर्याउँछ? अब यो शिक्षा प्रणालीलाई कसरी सुधार गर्न सकिएला?
दुईटा कुराहरू असाध्यै सोच्नुपर्ने रहेछ। सांस्कृतिक हिसाबमा पनि हामी विचलनमा पुगेछौँ। सांस्कृतिक हिसाब विचलन भनेर भनेको हाम्रा पुर्खाले श्रवण मनन र निधि ध्यासन भन्ने चिन्तन चाहिँ गरेका थिए। त्यो वैदिक पुर्खाले पनि बुद्धको पुर्खाले पनि एउटै किसिमको कुराकानी गरेका थिए। श्रवण भनेको सुन्ने, मनन भनेको गुन्ने, अनि निधिध्यासन भनेको त्यसलाई चाहिँ अभ्यासमा लाने, भनेपछि सुन्नु गुन्नु र त्यसपछि अभ्यासमा लानु भनेर भन्ने त पहिलेको पुर्खाले भनिएको तरिका हो। अब अहिलेको आधुनिक पुर्खाले चाहिँ नि भन्दाखेरि पनि, पुस्तकका मान्छेहरूले भन्दाखेरि पनि के भने भनेदेखि, त्यो गर र त्यसपछि अभ्यास गर, अनुभव गर, त्यसपछि गएर चाहिँ त्यसलाई कार्यमा लैजाऊ भनेर चाहिँ पाउले फेरि जस्ता मान्छेले प्र्याक्सिस भन्ने शब्द प्रयोग गरे। एउटै कुराकानी हो। अब हाम्रो चाहिँ समस्या कहाँनिर भयो भन्दा शिक्षण गर्ने कलामै समस्या भयो। शिक्षणमा चाहिँ त्यो व्यवहारिक हो कि होइन भनेर भन्ने होइन कि, यही कुरालाई म कसरी व्यवहारिक ढङ्गले भन्न सक्छु, यही गणितको सूत्रलाई म कसरी व्यवहारिक बनाउन सक्छु, यही विज्ञानका सिद्धान्तलाई म कसरी व्यवहारिक बनाउन सक्छु, वा यही सामाजिकका कुराकानीलाई म कसरी व्यवहारमा जोड्न सक्छु, यही भाषाका कुरालाई म कसरी व्यवहारिक बनाउन सक्छु भन्ने बारेमा शिक्षकको अभिमुखीकरण गर्ने बित्तिकै, पुनर्अभिमुखीकरण गर्ने बित्तिकै यो व्यवहारिक र सैद्धान्तिक कुरा पनि हराउँछ। अनि त्यो समस्या प्रणालीमा हुँदैन, शिक्षकको शिक्षण गर्ने कलामा हुन्छ। अहिले त अर्को राम्रो पक्ष के आयो भने प्रविधिमा पनि शिक्षकहरू बिस्तारै तान्दै लगेका छ। अब प्रविधिमा पनि अलिकति खोज, अलिकति अभ्यासमा, जिन्दगीको अभ्यासमा खोज, अलिकति पुर्खाको किताबमा खोज, अलिकति चाहिँ नि तिम्रै आफ्नो अनुभूतिमा राख, अब अलिकति एआईसँग पनि सोध, अब अहिले चाहिँ यो किसिमको अवस्था पनि छ, सबै जोडजाड गर्न सक्यौ भने तिमी गरी खाने मान्छे हुन सक्छौ, तिमीले सम्भावना पनि खोज्न सक्छौ भन्ने खालको ढङ्गले शिक्षकले पढायो भने नतिजामुखी भनेर भन्ने भन्दा पनि जिन्दगीमुखी नै बन्छ, नतिजा त्यसको अङ्ग हो भनेर भन्ने चाहिँ आउँछ।
अब यो नतिजासँगै तीन लाख, करिब तीन लाख विद्यार्थीहरू, अब 1,46,000 नन ग्रेडेड भएका छन्, उनीहरूले ग्रेड वृद्धि गर्न असारमा परीक्षा दिनुपर्ने हुन्छ। अब करिब 3 लाख विद्यार्थीहरू नयाँ एउटा उल्लासका साथ चाहिँ कक्षा 11 भर्ना हुन गइरहेका छन्। अब विभिन्न विषयहरू, विज्ञान, व्यवस्थापन, मानविकी लगायत विभिन्न संख्याहरू चाहिँ उनीहरूले पढ्नेछन्। अब यो सन्दर्भमा उनीहरूमा अब कुन पढ्दा के हुने, कसरी यो छनौट गर्ने भन्ने सन्दर्भमा पनि अलिकति दुविधा देखिन्छ। अब यो यहाँको सुझावमा अब पछिल्ला आयामहरूलाई ध्यान दिँदै ती विद्यार्थीहरूलाई के सुझाव दिन चाहनुहुन्छ?
अब नेपालको संस्कृतिलाई बोक्ने कि अन्तर्राष्ट्रिय जगतलाई बोक्ने भन्ने प्रश्न हुँदो रहेछ। अन्तर्राष्ट्रिय जगतको प्रश्न के हुँदो रहेछ भने 11 क्लास भने 11 क्लास हो, त्यसको कुनै नौलो कुरो के पनि होइन। त्यो विज्ञान पढे पनि, गणित पढे पनि, अर्को पढे पनि, त हाम्रो पाठ्यक्रमले पनि के भन्दो रहेछ भनेर भन्दै 11 क्लास नै हो त्यो, यो त्यो चाहिँ 11 क्लास हो, जे विषय पढे पनि हुन्छ। त्यसले 2 विषय विज्ञानको, 3 विषय गणितको, 2 विषय सामाजिकको, अथवा चाहिँ व्यवस्थापनको, जे जे पढे पनि हुन्छ, उसले चाहिँ क्रेडिट आवर पुरा गर्नुपर्छ। हाम्रो पनि क्रेडिट आवर प्रणालीमै गएको प्रणाली हो, तर हाम्रो निम्ति अब के अप्ठ्यारो हो, अब अहिलेको मान्छेले चाहिँ त्यो कुरो कति बुझ्नुहुन्छ मलाई थाहा छैन। नत्र भनेदेखि क्रेडिट आवर प्रणालीमा गएपछि विद्यार्थीलाई यो यति नम्बर आयो तिमी विज्ञान पढ, वा ए आयो तिमी विज्ञान पढ, ए प्लस आयो तिमी ऊ आयो, र जिपिए यति आयो यतिमा पढ भन्ने खालका बोलीहरू अब बन्द हुनुपर्छ मैले देख्ने चाहिँ। त्यसको सट्टा के भन्नुपर्छ भने तिम्रो प्रवृत्ति के हो, तिमी के विषय पढेर आफ्नो निम्ति क्यारियर बनाउन चाहन्छौ, त्यो बाटो खोलिदिनुपर्छ। मलाई लाग्छ जहाँ पनि भर्ना हुन पाउने किसिमको कुरा पनि गरिदिनुपर्छ। त्यसो गर्दाखेरि एउटा अप्ठ्यारो के हुन सक्छ भन्नु भन्दाखेरि, त्यो विद्यार्थीलाई त्यो सम्बन्धित विषयमा क्षमता पुग्दैन कि डर हुन्छ, त्यसको निम्ति उसलाई चाहिँ पुलेसो कोर्स, जसलाई ब्रिज कोर्स भन्छन्, यति विषय तिमीले पढ, तिमीले चाहिँ अनलाइन पढ्न सक्छौ, किनभने अहिलेको सरकारले अनलाइनको चिन्तन पनि गरेका छ, ई लर्निङको कुरो पनि जोडिया छ, त्यसो भए अनलाइनबाट तिमी यसरी पढ र तिमी यहाँ चाहिँ आऊ, तिम्रो यो क्लास सँगसँगै गएर चाहिँ पढाइ हुन्छ भन्न सक्ने सम्भावना छ। त्यसो गरिदियो भने विद्यार्थीलाई बजारले यहाँ हाम्रो ए प्लस जिपिए 4 भएको अथवा 3 भएको वा फलानु कति भएको भन्ने किसिमको हिसाबबाट आकर्षण गराउने कुरा पनि हराउँछ। अभिभावकलाई अनावश्यक दबाव पनि हुँदैन, विद्यार्थीलाई मेरो मेरोमा चाहिँ जिपिए यति आयो अब म यसमा जानुपर्छ भन्ने किसिमको हिसाबको छटपटी पनि हुँदैन, उसले रहर लागेको विषय पढ्न पाउने परिस्थिति बन्छ। मलाई लाग्छ अबको निम्ति सरकारले त्यो बाटो खोलिदिनुपर्छ, जसलाई लचिलो प्रणाली हो, त्यो अन्तर्राष्ट्रिय जगतको अभ्यास पनि हो, हाम्रो यो के अरे ग्रेडिङ प्रणालीले पनि त्यही माग्छ, हाम्रो चाहिँ नि क्रेडिट आवर प्रणालीले पनि त्यही मान्छ, बजारले मात्रै गडबड गरे हो, अब त्यो बजारको चिन्तन चाहिँ बदल्नुपर्छ भन्ने
मलाई। हामीसँग अब छोटो समय छ, समय कम छ। अब हिजो प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रमा 10,000 स्कूललाई एआईसँग जोड्ने, छात्रवृत्तिमा चाहिँ विद्यार्थीको ब्याङ्क खातामै पठाउने, विद्यालय तहको शिक्षा प्रविधि मैत्री बनाउने र उच्च शिक्षा श्रम बजारसँग जोड्ने रहेको छ। अब बजेट बढ़ाउनु पर्ने, शिक्षा क्षेत्रमा बजेट बढ़ाउनु पर्ने मागहरू आइरहेका छन्। त्यो बजेटमा के कति आउँछ त्यो अब जेठ 15 थाहा होला। अब यसलाई शिक्षा क्षेत्रलाई जसरी नीति तथा कार्यक्रमले सम्बोधन गरेको छ, यो पर्याप्त छ छोटकरीमा?
प्रविधिको हिसाबबाट असाध्यै ठिक छ, किनभने प्रविधि प्रयोगलाई मैले सम्मान गरेँ। अलमलको हिसाबमा मैले चाहिँ के देखिरहेँ भने, जस्तो माध्यमिकसम्म निशुल्क र अनिवार्य गर्ने हो भने लगानीको स्टाइल के हो त्यो बारेमा बोलेन। निजी विद्यालयलाई सेवामुखी बनाउने हो भने सेवा भनेको जस्तो ब्याङ्कको सेवा हो कि होइन, उद्योगको सेवा हो कि होइन, तिनीहरूले कति नाफा लिन पाउनुपर्छ भनेर भन्ने किसिमको चिन्तन हुन्छ भने निजीलाई त्यो भनिदिनुपर्ने हो कि नपर्ने हो त्यो बारेमा स्पष्ट भएन। निजी सरकारी साझेदारीको चिन्तन चाहिँ नि राष्ट्रपाको दस्तावेजमै छ, तर त्यहाँ साझेदारीको चिन्तन नै आएन, अब किन हो मैले बुझेको छैन त्यो। त्यस्तै उच्च शिक्षालाई श्रम बजारसँग जोड्ने भन्छ, अब उच्च शिक्षाको चिन्तन भनेको के अरे श्रम बजारमा जोड्ने हो कि प्राज्ञिक अब्बल हो त्यो बारेमा कुरै आएन, किनभने श्रम बजारमा भनेको तालिमले जोड्छ, त्यसपछि गर्दा नि उच्च शिक्षा भनेको विश्लेषण गर्ने, सामाजिक विश्लेषणहरू गर्ने, परिवेश कसरी बनाउने त्यो बारेमा स्पष्टसँग आएन। योग्यतामा आधारित छात्रवृत्ति भनेर भन्ने शब्द परेको छ, तर त्यसले चाहिँ के हो भने छात्रवृत्ति साँच्चै योग्यता मात्रै हो कि आवश्यकता हो
हस् कोइरालाज्यू, आजको लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी कुराकानी गर्दैथ्यौं वरिष्ठ शिक्षाविद डाक्टर विद्यानाथ कोइरालासँग। हिजो एसई को नतिजा सार्वजनिक भएको छ, यो नतिजासँगै सरकारले नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई समेटेका विषयहरू र यी विषयहरू कति सान्दर्भिक छन्, कति आवश्यकता छ भन्ने सन्दर्भमा आज हामी केन्द्रित रह्यौं। आजको अन्तर्संवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न फेरि उपस्थित हुनेछौं। प्राविधिक साथी राजु थापालाई धन्यवाद, म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।